यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ। म रत्नावली शर्मा। शुरूमा प्रमुख समाचार। पार्टीभित्रको विवाद समाधान गर्न नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच हिजो पनि छलफल। नेपाल प्रहरीको प्रमुखमा प्रहरी अतिरिक्त महानिरीक्षक शैलेश थापालाई नियुक्त गर्ने मन्त्री परिषदको निर्णय। समाजवादी पार्टीद्वारा सांसद सरिता गिरीलाई पार्टीबाट निष्कासन गरेसँगै गिरी सांसद पदबाट मुक्त। हिजो थप 688 जना कोरोना संक्रमण मुक्त। नेपालमा कोरोना संक्रमण मुक्त भई घर फर्कनेको कुल संख्या 7,499। नेपालमा कुल संक्रमितको संख्या 16,168 र विश्व स्वास्थ्य संगठनद्वारा कोरोना भाइरसको संक्रमण हावाबाट समेत फैलने नयाँ तथ्य सार्वजनिक। अब समाचार विस्तारमा। पार्टीभित्र देखिएको विवाद समाधान गर्ने उद्देश्यले नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच हिजो पनि छलफल भयो। प्रधानमन्त्री निवास बालुवाटारमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओली र अर्का अध्यक्ष प्रचण्डबीच छलफल भएको नेकपा प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिनुभयो। पार्टीभित्र देखिएको विवाद समाधानका लागि तयारी गर्न भन्दै सोमबारको बैठक आजका लागि बोलाइएको नेकपा स्थायी समिति बैठक आजका लागि सारिएको छ। दुई अध्यक्षबीच हिजो भएको छलफलले आज स्थायी समितिको बैठक बस्ने निश्चित भएको नेकपा प्रवक्ता नारायण काजी श्रेष्ठले जानकारी दिनुभयो। सरकारले नेपाल प्रहरीको प्रमुखमा अतिरिक्त प्रहरी महानिरीक्षक शैलेश थापालाई नियुक्त गरेको छ। मन्त्री परिषदको हिजो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले थापालाई नेपाल प्रहरीको महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको कानून न्याय तथा संसदीय व्यवस्था मन्त्री डाक्टर शिवमाया तुम्बाहाम्फेले जानकारी दिनुभयो। प्रहरी महानिरीक्षक ठाकुर प्रसाद गेवालीले 30 वर्षीय सेवा अवधिका कारण आजबाट अनिवार्य अवकाश पाउँदै हुनुहुन्छ। त्यस्तै मन्त्री परिषद बैठकले नेपाल रेडक्रस सोसाइटीमा देखिएको विवादका सम्बन्धमा त्यसका पदाधिकारीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको मन्त्री डाक्टर तुम्बाहाम्फेले जानकारी दिनुभयो। जनता समाजवादी पार्टीले सांसद सरिता गिरीलाई पार्टीबाट निष्कासन गरेको छ। पार्टीबाट निष्कासनसँगै सांसद पदबाट समेत गिरी पदमुक्त हुनुभएको छ। पार्टी महासचिव रामसहाय प्रसाद यादवको नेतृत्वमा बनेको 3 सदस्यीय कार्यदलले गरेको सिफारिश अनुसार गिरीलाई कार्यवाहीको निर्णय भएको समाजवादी पार्टीका नेता मोहम्मद इस्तियाक राईले जानकारी दिनुभयो।
पार्टीले चाहिँ 7-8 गते एउटा जजबुज समिति बनाएको थियो रामसहाय यादवको संयोजकत्वमा, म र सुशीला श्रेष्ठजी सदस्य हुनुहुन्थ्यो त्यसमा। त्यो जाँचबुझ समितिको प्रतिवेदनका आधारमा पार्टीले मान्य सरिता गिरीलाई सांसद सदस्य पद र चाहिँ पार्टी दुवैबाट निष्कासन गर्ने निर्णय गरेको छ।
त्यो हटाउने निर्णयमा कारण चाहिँ के उल्लेख भएको छ?
उहाँले पार्टीको निर्देशन, दलको निर्देशन र पार्टी दलको भिप उल्लङ्घन गरेको जानकारी संसदीय दलले पार्टीलाई दियो र त्यही अनुसार चाहिँ पार्टीबाट र चाहिँ प्रतिनिधि सभा सदस्य दुवैबाट निष्कासन गर्ने निर्णय गरेको छ।
अब उहाँको त्यो पद खाली भयो, अब कसलाई पठाउने भन्ने निर्णय नै केही भएको छ?
अब सूचना जान्छ संघीय संसद सचिवालयले दल मार्फत, त्यो खाली भएको सूचना आउँछ, त्यसपछि प्रक्रिया अगाडि जाने।
लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नेपालको नयाँ नक्सा निशान छापमा समावेश गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकमा गिरीले दर्ता गराउनु भएको संशोधन प्रस्ताव फिर्ता लिई विधेयकको पक्षमा मतदान गर्न पार्टीले दिएको निर्देशन उहाँले उल्लंघन गर्नुभएको थियो। हिजो थप 688 जना कोरोना भाइरस संक्रमण मुक्त भई घर फर्किएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको हिजोको नियमित मीडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले विभिन्न स्थानमा रहेका आइसोलेसन सेन्टरबाट हिजो 688 जना संक्रमण मुक्त भएपछि संक्रमण मुक्त भई घर फर्कनेको संख्या 7,499 पुगेको जानकारी दिनुभयो। नेपालमा हालसम्म कोरोना भाइरसको संक्रमण मुक्त भई स्वास्थ्य लाभ गर्नेको दर 46.4% रहेको प्रवक्ता डाक्टर गौतमले बताउनुभयो। यसै गरी हिजो देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा 6,133 नमूनाको पीसीआर विधिबाट परीक्षण गर्दा 204 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा हालसम्म 16,168 जना कोरोना भाइरसबाट संक्रमित भएका छन्। देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाइनमा हिजो 25,727 जना रहेका छन् भने 8,634 जना विभिन्न आइसोलेसन सेन्टरहरूमा रही स्वास्थ्य लाभ गरिरहेको मन्त्रालयका प्रवक्ता डाक्टर गौतमले जानकारी दिनुभयो। मन्त्रालयका अनुसार 13 थुम, भोजपुर, सोलुखुम्बु र हुम्ला जिल्ला अहिले कोरोना संक्रमण मुक्त भएका छन्। काठमाडौँ उपत्यकाका विभिन्न 23 स्थानमा कोरोना संक्रमित फेला परेका छन्। हिजो काठमाडौँ, ललितपुर र भक्तपुरमा मात्रै 28 जनामा संक्रमण देखिएको थियो। काठमाडौँको चन्द्रागिरी, बुढा निलगन्छ, धुम्रबाराही, तारकेश्वर, गोल्फ पुटार, ट्याङला फाँट, धापासी, वसुन्धारा, नैकाप, टेकु, हाँडीगाउँ र कुलेश्वरमा संक्रमित भेटिएको एपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर वासुदेव पाण्डेले जानकारी दिनुभयो। यस्तै ललितपुरको धोबीघाट, चापागाउँको पन्डोल, ग्वारको खाङ्गु बहाल, गोटीखेल, भैंसेपाटी, गोदावरी र ठेचो तथा भक्तपुरको बालकोट र गट्ठाघरमा संक्रमण भेटिएको उहाँले जानकारी दिनुभयो। काठमाडौँमा 14, ललितपुरमा 10 र भक्तपुरमा 4 जनामा कोरोना संक्रमण देखिएको छ। यसैबीच नेपाल वायु सेवा निगमका 3 पाइलट सहित 9 उडान कर्मचारीमा कोविड 19 संक्रमण पुष्टि भएको छ। चार्टर उडानमा सहभागी चालक दलका 9 सदस्यको पीसीआर रिपोर्ट पोजिटिभ देखिएको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिनुभयो। निगमले अत्यावश्यक स्वास्थ्य सामग्री तथा स्वास्थ्य मापदण्डमा रहेर उडान सञ्चालन गरिरहेको थियो। निर्धारित उडान सकेर क्वारेन्टीनबाट घर पठाउने क्रममा पीसीआर परीक्षण गर्दा पाइलट सहित चालक दलका सदस्यलाई कोविड 19 संक्रमण पुष्टि भएको हो। निगम व्यवस्थापनले थप सतर्कता अपनाई पूर्व निर्धारित उद्धार उडान यथावत सञ्चालन हुने जनाएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीसँग दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कका नवनियुक्त महासचिव एसाला रुआन बिराकुनले राष्ट्रपति भवन शीतल निवासमा हिजो शिष्टाचार भेट गर्नुभएको छ। त्यस अवसरमा सार्कको थप प्रभावकारी भूमिका र संगठनको महत्वका बारेमा राष्ट्रपतिले जोड़ दिनुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले विज्ञप्ति मार्फत जनाउनु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले फ्रान्स र आयरल्याण्डका नवनियुक्त प्रधानमन्त्रीलाई बेग्ला बेग्लै बधाई सन्देश पठाउनुहुँदै उहाँहरूको सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ। फ्रान्सका प्रधानमन्त्री जा कास्टेक्सलाई पठाउनु भएको बधाई सन्देशमा नेपाल र फ्रान्स बीच पुरानो मैत्री एवं जनस्तरको सम्बन्धको चर्चा गर्नुहुँदै प्रधानमन्त्री ओलीले सुदृढ आर्थिक साझेदारीमा जोड़ दिनुभएको छ। नेपालको सामाजिक आर्थिक उन्नयनमा फ्रान्सले गरेको सहयोगको प्रधानमन्त्रीले सराहना गर्नुभएको छ। यसै गरी आयरल्याण्डका नवनियुक्त प्रधानमन्त्री माइकल मार्टिन टेडीलाई पठाउनु भएको बधाई सन्देशमा प्रधानमन्त्री ओलीले उहाँसँग निकट सम्पर्कमा रहेर पारस्परिक लाभका खातिर सहकार्य गर्न आफू इच्छुक रहेको बताउनु भएको छ। दुवै देशका प्रधानमन्त्रीलाई पठाउनु भएको बधाई सन्देशमा प्रधानमन्त्री ओलीले कोविड 19 महामारी विरूद्ध अन्तर्राष्ट्रिय समुदाय बीचको सहयोग र ऐक्यबद्धतामा विशेष जोड़ दिनुभएको छ। नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता झलनाथ खनाल र नेपालका लागि चीनका राजदूत हौ यान्सेबीच हिजो भेटवार्ता भएको छ। खनाल निवास डल्लुमा भएको भेटमा उहाँहरूबीच दुई देश बीचको आपसी हितका बारेमा छलफल भएको जनाइएको छ। प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिले थारू समुदायको उत्थान तथा सशक्तिकरणका लागि थारू आयोगको भूमिका थप प्रभावकारी बनाउन र हालसम्म भएका क्षमता अभिवृद्धिका कार्यहरूको अनुगमन मूल्याङ्कनको प्रतिवेदन समितिमा उपलब्ध गराउन निर्देशन दिएको छ। थारू आयोगको वार्षिक प्रतिवेदन 2076 छलफल गर्न हिजो सिंहदरबारमा बसेको बैठकले थारू समुदायभित्रका जात जातिहरूलाई वैज्ञानिक रूपमा सूचीकृत गर्न र मुक्त कमलरीहरूको विद्यमान अवस्थाको यथार्थ विवरण समितिमा उपलब्ध गराउन पनि निर्देशन दिएको छ। यसै गरी बैठकले थारू समुदायमा व्याप्त रहेको सिकल सेल एनिमिया रोग नियन्त्रण गर्न यसै आर्थिक वर्षभित्र वैज्ञानिक अध्ययन अनुसन्धान शुरू गर्न समेत निर्देशन दिएको छ। बैठकमा थारू आयोगका अध्यक्ष विष्णु प्रसाद चौधरीले आवश्यक जनशक्ति र आर्थिक स्रोतको अभावमा आयोगले अपेक्षा अनुसार काम गर्न नसकेको बताउनुभयो। सांसदहरू थममाया थापा, गंगा चौधरी, खेमप्रसाद लोहनी, नारायण प्रसाद खतिवड़ा लगायतले थारू समुदायलाई राज्यको मूलधारमा समाहित गर्नका लागि आयोगको भूमिकालाई प्रभावकारी बनाउनु पर्नेमा जोड़ दिनुभयो। प्रतिनिधि सभा अर्थ समितिद्वारा पूँजी बजार र मुद्रा बजार सम्बन्धमा अध्ययन गर्न गठित उपसमितिले पूँजी बजार र मुद्रा बजारमा देखिएका नीतिगत, कानूनी र व्यवस्थापकीय समस्या समाधानका लागि सुझाव सहितको प्रतिवेदन समितिलाई बुझाएको छ। हिजो सिंहदरबारमा बसेको समितिको बैठकमा सांसद रामकुमारी झाँक्रीको संयोजकत्वमा गठित उपसमितिले नेपाल धितोपत्र बोर्ड लगायतका नियमनकारी निकायको नियमन क्षमता र समन्वयकारी भूमिका प्रभावकारी बनाउनु पर्ने, राष्ट्र बैंकले नगद रहित कारोबार विद्युतीय भुक्तानीलाई प्राथमिकता दिनुपर्ने, पूँजी र प्रविधि सहितको पुनर्संरचनाको आवश्यकता लगायतका सुझाव सहितको प्रतिवेदन समितिलाई बुझाएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हिजो 11 अन्तर्राष्ट्रिय उडान भएका छन्। विभिन्न मुलुकमा अलपत्र नेपालीको उद्धारका लागि गरिएका ती उडान मार्फत 77 नेपाली हिजो स्वदेश फर्किएका छन्। हिजो नेपाल वायु सेवा निगम नेपाल एयरलाइन्सले मलेसियाको क्वालालम्पुरबाट 148, साउदी अरेबियाको रियादबाट 252 र कुवैतबाट 149 यात्रु काठमाडौँ ल्याएको छ। दुवै र दोहाबाट थप नेपाली ल्याउन निगमको जहाज त्यसतर्फ प्रस्थान गरेको निगमले जनाएको छ। त्यस्तै हिमालय एयरलाइन्सले दमामबाट 154 र अबुधाबीबाट 155 नेपालीको उद्धार उडान गरी स्वदेश ल्याएको छ। सोही एयरलाइन्सको जहाज थप नेपाली ल्याउन दोहा प्रस्थान गरेको विमानस्थल कार्यालयले विज्ञप्ति मार्फत जनाएको छ। जजिरा एयरलाइन्सले कुवेतबाट 160 यात्रु काठमाडौँ ल्याएको छ। कुवेतबाट यात्रु ल्याउन पुनः त्यसतर्फ उडान भएको विमानस्थलले जनाएको छ। नेपाल वायु सेवा निगम नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्स सहित विदेशका कतार, जजिरा, टर्किस लगायत एयरलाइन्सले नेपालीलाई स्वदेश फर्काउन विभिन्न मुलुकका चार्टर उडान गरिरहेका छन्। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब एकैछिन विज्ञापन।
के हो भाइ, मेल आउँदैछ भनेको यतिका बेर भइसक्यो, आधी घण्टा मात्र बाँकी छ प्रेजेन्टेसनलाई, के तरिका हो यो?
सर, अपलोड भइ नै रहेछ, 20 मिनट हुन लाग्यो, फाइल एटेज हुन लाग्यो, 40% मात्र भएको छ।
यस्तो सुपर फास्ट जमानामा कछुवा तालले हुन्छ त भाइ?
यति फास्ट कसरी?
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
काम राम्रो गरेर मात्र हुँदैन, गरेको कामलाई सही ठाउँमा र सही समयमा देखाउन सक्नु पर्छ। केही भन्न खोजेको हो भाइ?
ए होइन, थ्याङ्क यू सर, 4G को लागि।
थ्याङ्क्स मलाई होइन, नेपाल टेलिकमलाई देऊ।
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। स्वास्थ्य अनुसन्धान मार्फत स्वास्थ्य क्षेत्रको नीति निर्माणमा सहयोग पुर्याउने प्रतिबद्धता सहित स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको 6ौं राष्ट्रिय सम्मेलन सकिएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषदको आयोजनामा सोमबार शुरू भएको सम्मेलनले 6 बुँदे घोषणा पत्र जारी गर्दै हिजो सकिएको हो। वर्तमान देशको परिप्रेक्ष्यलाई दृष्टिगत गर्दै अन्तर विषय कार्यान्वयनात्मक अनुसन्धान गर्दै नीतिगत तहसम्म पुर्याइने, युवा अनुसन्धानकर्ता र वैज्ञानिकहरूको स्वास्थ्य अनुसन्धानमा ज्ञान र क्षमता अभिवृद्धि गर्दै आवश्यक तालिम र अनुदानको व्यवस्था प्रादेशिक तहसम्म गरिने, शैक्षिक र गैर शैक्षिक अनुसन्धानमा स्वास्थ्य अनुसन्धानको जिम्मेवार आचरणको प्रवर्धन गरिने घोषणा पत्रमा उल्लेख छ। दाङ जिल्ला अदालतले लकडाउनका कारण चालू आर्थिक वर्षमा जिम्मेवारी सरेका र नयाँ दर्ता भएका मुद्दाको सुनवाईमा ढिलाइ भएको जनाएको छ। यो अवधिमा फैसला गरिएका 61 मध्ये अधिकांश मुद्दाको सुनवाईमा भिडियो कन्फरेन्स प्रयोग गरिएको थियो। दाङबाट प्रेम बहादुर रामजा मगरको रिपोर्ट।
जिल्ला अदालतले चालू आर्थिक वर्षमा 3,000 बढी मुद्दा हेर्ने तयारी गरेको थियो, तर गएको चैत्र महिनादेखि भएको बन्दाबन्दीका कारण अदालतले राखेको लक्ष्य पूरा भएन। जिल्ला न्यायाधीश रितेन्द्र थापा।
1082 मुद्दाहरू यो आर्थिक वर्षमा ट्रान्सफर भएर आएको थियो, 1941 मुद्दा नयाँ दर्ता हुन्छन् भनेर हामीले सोचेका थियौँ, 3023 मुद्दा होला र 2053 हामी फैसला गरौंला भनेर साउनमा कार्ययोजना बनाएका थियौँ। चैत 10 गतेदेखि दर्ता त बन्द भयो, त्यसकारणले जम्मा हामीसित अहिले 1536 मुद्दा
बन्दाबन्दीका कारण जिल्ला अदालतले राखेको लक्ष्य पूरा गर्न नसकेको अदालत प्रशासनले जनाएको छ। जिम्मेवारी सरेका 588 र चालू वर्षमा दर्ता भएका मुद्दा मध्ये 543 मुद्दा गरी 1171 फर्चोट गरेको छ। बन्दाबन्दीको अवस्थामा पनि अदालतले कस्तो काम गरेको छ त? फेरि एकपटक जिल्ला न्यायाधीश रितेन्द्र थापा।
61 मुद्दामा चाहिँ हामीले फैसला गर्यौं, जसमध्ये 29 भिडियो कन्फरेन्सिङ प्रयोग गरियो, 7 मुद्दामा सजाय निर्धारणको सुनवाई गर्यौं।
अदालत मार्फत अहिले सरकारवादी थुनमा प्रतिवादी फरार, सरकारवादी मुद्दा फरार, सजाय निर्धारण कसुर, लकडाउन शुरू हुनुभन्दा पहिले तारिक गुज्रेको मुद्दा, मिलापत्र, मुद्दा फिर्ता, दरौटी फिर्ता, आदेश अनुसार रोकका फुकुवा, किरात पत्र, बन्दी प्रत्यक्षीकरण, निषेधाज्ञा लगायतका मुद्दा हेरिरहेको अदालत प्रशासनले जनाएको छ। प्रेम बहादुर रामज मगर, रेडियो नेपाल, घोराई।
नेपाल शैक्षिक परामर्श संघले नेपाल राष्ट्र बैंकका गवर्नर महाप्रसाद अधिकारीलाई भेटेर शैक्षिक परामर्श क्षेत्रलाई मौद्रिक नीति मार्फत सम्बोधन गर्न 7 बुँदे सुझाव दिएको छ। संघले कोविड 19 कारण अरू क्षेत्र जस्तै यो क्षेत्र पनि पूरै बन्द रहेको उल्लेख गर्दै उद्योगी व्यवसायीले तिर्नुपर्ने गत चैतदेखि यही असारसम्मको बैंकको किस्ता र ब्याजलाई आवश्यकता अनुसार पूँजीकरण गर्ने व्यवस्था गर्न, साना तथा मझौला उद्योगलाई झन्झटरहित ढंगले नयाँ सहुलियत कर्जा वा पुनर्कर्जा सुविधा उपलब्ध हुने व्यवस्था गर्न पनि आग्रह गरेको छ। भारतसँग सीमा जोड़िएको बैतडीको झुलाघाट नाका आजदेखि 3 दिनका लागि खुल्ने भएको छ। दुवै देशका स्थानीय प्रशासनको समन्वयमा आजदेखि 3 दिनका लागि सीमा नाका खुला गर्ने सहमति भएको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र सिंह नेगीले जानकारी दिनुभयो। कोरोना भाइरसको जोखिमका कारण अन्तर्राष्ट्रिय सीमा नाका बन्द भएकाले दुवै देशका स्थानीय प्रशासनहरूको सहमतिमा नाका खुल्न लागेको हो। सीमामा फँसेका नागरिकलाई स्वदेश फर्काउने, भारतबाट पेन्सन बुझ्ने नागरिकलाई पेन्सन बुझ्नका लागि र नेपालबाट भारत फर्कन चाहने भारतीय नागरिक नागरिकका लागि सीमा नाका खोल्ने तयारी भएको हो। आज बिहान 9 बजेदेखि नाका खुला रहने जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ। अविरल वर्षाका कारण साँफे मार्तडी सड़क खण्ड अवरूद्ध भएको छ। बाजुरा जिल्लाको बुढीगंगा र बढीमालिका नगरपालिकाको सिमाना नजिकै पर्ने द्वारीमा सड़क तलबाट बुढीगंगा नदीले काटेपछि पहिरो बगी सड़क भासिएको हो। वर्षायाम शुरू भएसँगै लगातारको वर्षाका कारण सड़क ठाउँ ठाउँमा भत्किएको छ। सड़क भासिएसँगै साँफे मार्तडी राजमार्ग अवरूद्ध हुनुका साथै आवत जावत ठप्प भएको छ। हिजो बिहान आएको भारी वर्षाका कारण द्वारीमा करिब 4 मिटर सड़क तल भासिएको प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले बताउनुभयो। यो वर्ष रातो मच्छिन्द्रनाथको रतारोहण र त्यस सम्बन्धी कार्य स्थगन गरिएको छ। कोरोना भाइरस संक्रमण बढ़दो स्थितिलाई ध्यानमा राखेर मच्छिन्द्रनाथ रथारोहण स्थगन भएको संस्थान ललितपुर कार्यालयका प्रमुख भुजुले जानकारी दिनुभयो। यसअघि रक्तावलोकितेश्वरको रथारोहण आज हुने भनिएको थियो। जनप्रतिनिधि निर्वाचित भएपछि बझाङका स्थानीय तहमा आम नागरिकले अनुभूति गर्ने गरी विकास निर्माणको कामले तीव्रता पाएको छ। बझाङबाट जगदीश रोकायाको रिपोर्ट।
जनप्रतिनिधि सहित स्थानीय सरकार सञ्चालनमा आइसकेपछि बझाङका गाउँठाउँमा केही विकास हुन थालेको स्थानीयहरू अनुभूति गर्न थालेका छन्। बझाङमा सड़क विद्युत संचार क्षेत्रको विस्तारसँगै खानेपानी शिक्षा स्वास्थ्य सिंचाई सहित व्यवसाय कृषिमा पनि सुधार हुन थालेको छ। तलकोट गाउँपालिका घर भएका शेरबहादुर सिंहको अनुभव यस्तो रहेको छ।
पञ्चायती काल पनि हामीले देख्यौं, राणा शासन पनि अलिअलि हामीले देख्यौं, त्यसपछि बौद्ध लाग्यो। बौद्धको खुद प्रतिनिधि मै हुँ। अहिले हाम्रो गाउँ गाउँमा रोड पुगिसक्यो, गाउँ गाउँमा विकास भइसक्यो।
उनी जस्तै खत्तरछन्ना गाउँपालिका घर भएकी सुरमा सुनार पनि गाउँठाउँमा केही सुधार भएको बताउँछिन्।
सरकारले महिलाहरूलाई पनि अहिले नेता बनाउनु भयो र हामीले धेरै कुरा बुझ्यौं।
उता केदारसिंह गाउँपालिका सुधाडा घर भएका दलबहादुर गुरधामी पनि गाउँघरमा केही परिवर्तन भएको महसुस गर्दछन्।
पैसा पनि बढी आइरहेछ, काम पनि उसरी भइरहेछ। अहिले गाउँ गाउँमा रोड पुगेका छन्, खाने पानी भइरहेका छन्, सिंचाई खुला भएका छन्, स्कूल भएका छन्। अहिले केही परिवर्तन भया
छन्ना घर भएका धन्दा जोशी पनि गाउँठाउँमा केही विकास भइरहेको जानकारी दिन्छन्।
गाउँठाउँ बाटोको सुधार भयो, खाने पानीको सुधार भयो, पार्टी बाबुहरू बने, अनि मठ मन्दिरहरू बने, पुराना कुराहरू नयाँ निर्माण भयो।
गाउँको विकास सँगै राष्ट्रको विकास पनि क्रमिक रूपमा भइरहेको हुँदा अब सरकारले उद्योग उत्पादनमा जोड़ दिई उत्पादित वस्तुलाई बजारीकरणको व्यवस्थापन गर्नुपर्ने देखिन्छ। जगदीश रोकाया, रेडियो नेपाल, बझाङ।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस हावामा रहेका सूक्ष्म कणहरूबाट पनि फैलन सक्ने प्रमाणहरू देखिरहेको बताएको छ। विश्व स्वास्थ्य संगठनका एक अधिकारीले बढ़ी भीड़भाड़ भएका ठाउँ र हावा आवत जावत नहुने ठाउँमा हावाबाट हुन सक्ने संक्रमणबाट जोगिन नसकिने बताएका छन्। विश्व स्वास्थ्य संगठनले यसअघि खोक्दा र हाँस्यौं गर्दा निस्कने कणबाट कोरोना भाइरस सर्ने बताउँदै आएकोमा विश्वका 200 भन्दा बढ़ी वैज्ञानिकले भने हावाबाट हुन सक्ने संक्रमणलाई विश्व स्वास्थ्य संगठनले कम महत्व दिएको आरोप लगाएका छन्। कोरोना भाइरसको संक्रमणबाट विश्वभर हालसम्म 5,45,622 जनाको मृत्यु भएको छ। हालसम्म 1,19,40,600 बढ़ी संक्रमित भएका छन् भने उपचारपछि निको भई घर फर्कनेको संख्या 68,44,200 नाघेको छ। कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा गत 24 घण्टामा 992 जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या पनि 55,000 बढ़ी थपिएको छ। ब्राजिलमा पनि 24 घण्टामा 48,584 जनामा संक्रमण पुष्टि भएको छ। ब्राजिलमा 24 घण्टामा 1,312 जनाको मृत्यु भएको छ। संक्रमणको दरका आधारमा तेस्रो स्थानमा पुगेको भारतमा 23,135 जना नयाँ संक्रमित थपिएका छन्। त्यहाँ 24 घण्टामा 479 जनाको मृत्यु भएको छ भने भारतमा कुल 7,43,481 जना संक्रमित भएका छन्। चीनले हङकङको मामलामा अनावश्यक चासो नदिन बेलायतलाई चेतावनी दिएको छ। लामो समयसम्म बेलायतको अधीनमा रहेर चीनलाई हस्तान्तरण गरिएको हङकङमा चीनले लागू गरेको नयाँ सुरक्षा कानूनले हङकङमा स्वतन्त्रता कुण्ठित भएको तर्क गर्ने बेलायतले त्यहाँका 30 लाख नागरिकलाई बेलायतको नागरिकता दिन सकिने भनी आएको प्रतिक्रियापछि आक्रोशित भएको चीनले बेलायतलाई अर्काको मामलामा चासो नदिन चेतावनी दिएको हो। अब आर्थिक समाचार।
शेयर बजारमा मंगलबार दूर अङ्कको वृद्धि सहित अर्ब भन्दा बढ़ीको कारोबार भएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार नेप्से 37.93 अङ्कले वृद्धि भएको छ। त्यसै गरी ठूला कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक 6.71 अङ्कले वृद्धि भएको छ। स्टकमा मंगलबार 178 कम्पनीहरूका 18,140 कारोबारहरूबाट 28,83,948 किता शेयरहरू 1,21 करोड़ रुपियाँमा किनबेच भएका छन्। कारोबार भएका 12 समूहमै कारोबार सूचक हरियो हुँदा निर्जीवन बीमाको सूचक उच्च अङ्कले बढ़ेको छ। त्यसपछि जीवन बीमा र होटेलको पनि कारोबार सूचक वृद्धि भएको छ। कारोबारका आधारमा नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको 9,12,00,000 कारोबार भएको छ। बैंकका सहायक कम्पनीलाई शेयर कारोबारको ब्रोकर लाइसेन्स दिन संसदीय उपसमितिले सिफारिश गरेको छ। संसदको अर्थ समितिले सांसद रामकुमारी झाँक्री नेतृत्वमा गठन गरेको उपसमितिले तयार गरेको प्रतिवेदनले बैंकको सहायक कम्पनी पनि शेयर बजारको ब्रोकर बन्न सक्ने सुझाव दिएको हो। वाणिज्य बैंकको सहायक कम्पनीले आवश्यक मापदण्ड पूरा गरेको खण्डमा धितोपत्र बोर्डले त्यसलाई लाइसेन्स दिनुपर्ने सिफारिश प्रतिवेदनले गरेको सांसद झाँक्रीले बताउनुभयो। उपसमितिले लामो समयदेखि माग हुँदै आएको नेपाल राष्ट्र बैंकबाट क वर्गको मान्यता प्राप्त वाणिज्य बैंक र ख वर्गका विकास बैंकलाई समेत शेयर कारोबार गर्ने गरी ब्रोकर लाइसेन्स दिने व्यवस्था गर्नुपर्ने सुझाव दिएको छ। नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा 700 रुपियाँले वृद्धि भएको छ। गत साता ओह्रालो लागेको सुनको मूल्य असार 23 गते मंगलबार उकालो लागेको हो। नेपाल सुनचानी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला 90,900 रुपियाँमा र तेजाबी सुन प्रतितोला 90,460 रुपियाँमा कारोबार भएको छ। गत बुधबार 91,700 रुपियाँमा पुगेको सुनको मूल्यमा निरन्तर गिरावट आए पनि मंगलबार पुनः उकालो लागेको हो। यसै गरी मंगलबार चाँदीको मूल्य पनि तोलामा 10 रुपियाँले बढ़ेर प्रतितोला 950 रुपियाँ पुगेको छ। पशुको गोबर र मूत्र व्यवस्थापन गरी मलखादको रूपमा फाइदा लिन पर्सा जिल्लामा कार्यान्वयनमा आएको भकारो कार्यक्रम लोकप्रिय हुँदै गएको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई तरकारी जोनद्वारा कार्यान्वयनमा ल्याइएको सो कार्यक्रमबाट हालसम्म 1,000 परिवार लाभान्वित भएका छन्। कृषि अधिकृत रोशन अधिकारीले यसरी संचित गरिएको मलले रासायनिक मलको अभाव भइरहेको समयमा फाइदा लिन सकिएको बताउनुभयो। वर्षमा एकपटक मात्रै खेती गरिने हिमाली जिल्ला मनाङमा यति बेला गहुँ र कुरू थन्काउने समय भएको छ। विगतमा पर्यटन तथा होटल व्यवसायमा आबद्ध मनाङवासी अहिले व्यवसाय नै बन्द भएको समयमा खेतीपातीलाई प्राथमिकता दिएका छन्। जिल्लामा धान खेती नहुने भएकोले मनाङका मुख्य बालीका रूपमा गहुँ, कुरू, फापर र आलु खेती गर्ने गरिन्छ।
भुवन आचार्य आर्थिक समाचारका साथमा अब मौसम। मनसुनी वायुको प्रभावका कारण देशका सबै प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती प्रदेशका नदीहरूमा पानीको बहाव बढ़ने, पहाड़ी क्षेत्रमा भूक्षय हुने र पहिरो जान सक्ने भएकाले आवश्यक सतर्कता अप्नाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। आज देशभर सामान्यतया बदलिरही धेरैजसो स्थानमा मेघगर्जन सहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै प्रदेश 1 बागमती प्रदेश, प्रदेश 5 गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका 1-2 स्थानमा भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 29.4 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 20.8 डिग्री सेल्सियस, वर्षा 4 मिलिमिटर, अहिले बिहानको सापेक्षिक आर्द्रता 98%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 28 30 डिग्री सेल्सियसका बीच रहने अनुमान छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:15 भयो भने सूर्यास्त भरे साँझ 7:03 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। पार्टीभित्रको विवाद समाधान गर्न नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच हिजो पनि छलफल। नेपाल प्रहरीको प्रमुखमा प्रहरी अतिरिक्त महानिरीक्षक शैलेश थापालाई नियुक्त गर्ने मन्त्री परिषदको निर्णय। समाजवादी पार्टीद्वारा सांसद सरिता गिरीलाई पार्टीबाट निष्कासन गरेसँगै गिरी सांसद पदबाट समेत मुक्त। हिजो थप 688 जना कोरोना संक्रमण मुक्त। नेपालमा कोरोना संक्रमण मुक्त भई घर फर्कनेको कुल संख्या 7,499, कुल संक्रमितको संख्या 16,168 र विश्व स्वास्थ्य संगठनद्वारा कोरोना भाइरसको संक्रमण हावाबाट समेत फैलने नयाँ तथ्य सार्वजनिक। सुन्दै हुनुहुन्थ्यो रेडियो नेपालबाट बिहान 7 बजेको समाचार। सकियो 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते।